तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यही 28 अप्रिलमा नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा अस्ट्रेलियाका दुई कम्पनीहरूको पनि सहभागिता रहने सम्भावना छ। नवीकरणीय ऊर्जामा लगानीको विषयलाई प्रमुख रूपमा उठाइने यस सम्मेलनमा अस्ट्रेलियाले नेपालमा सौर्य ऊर्जाको क्षेत्रमा लगानी गर्ने सम्भावनाका बारेमा लगानी बोर्ड नेपालका सहसचिव तथा प्रवक्ता प्रद्युम्न उपाध्यायले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। सुरुमा विदेशबाट लगानी गर्ने विषयमा नीतिगत अस्पष्टता रहेको गुनासो आउने गरेको बारे के भन्छन् त उपाध्याय?
नीतिगत अस्पष्टता केही समय अगाडि थियो, तर अहिले पछिल्लो समयमा हाम्रो यो राइजिन सोलर भन्ने एउटा यो जुन अब सोलर कम्पनीले चाहिँ अब यो कोहलपुर र बाणगङ्गामा यो सोलर प्लान्ट इस्टाब्लिस गर्ने भनेर धेरै पहिला एमओयु पनि भएको थियो, कति एक दुई वर्ष कति भयो, 2020 जुन यो 19 बारे चाहिँ यो एउटा स्टडी भएको रहेछ, अनि त्यस पछाडि 2021 26 जनवरीमा चाहिँ यसको एमओयु भएको रहेछ आइबिएम यो इन्भेस्टमेन्ट बोर्ड अफ नेपाल र त्यो डेभलपर कम्पनी बिच। त्यस पछाडि केही नीतिगत अप्ठ्याराहरूले गर्दाखेरि यो उनीहरूले चाहिँ आफ्नो एउटा काम त अगाडि बढाइरहेका थिए, तथापि यसलाई चाहिँ अलि फास्ट ट्र्याकमा लिएर गएर त्यो सोलर प्लान्टहरू इस्टाब्लिस गर्नलाई केही नीतिगत अप्ठ्याराहरू जस्तो पिपिए भनेको यो एनइए जुन हाम्रो नेपाल यो इलेक्ट्रिसिटी अथोरिटी छ त्यो अथोरिटीले त्यो बिजुली त किन्नु पऱ्यो नि त, त्यहाँबाट उत्पादन भएको बिजुली किनेर अनि त्यसलाई ग्रिडमा जोडेर अनि वितरण गर्नुपर्ने एउटा पाटो त्यो अलि अस्पष्ट भएको, त्यो वितरण कसरी गर्ने, अब सोलर सम्बन्धी अब ठुला आयोजनाहरू अहिलेसम्म नेपालमा नबनिसकेका त्यसले गर्दाखेरि यो नयाँ भयो होइन, कुन मोडालिटीबाट यसलाई चाहिँ पिपिए गर्ने भनेर त्यो अलि नीतिगत अस्पष्टता भएकोले गर्दाखेरि एनइए अहिले पछिल्लो समयमा चाहिँ यो अस्पष्टता हटेको भन्ने भएको छ र अहिले एनइएले अब पिपिए गर्ने चाहिँ एनइएसित त्यो मार्ग चाहिँ प्रशस्त भएको रे भएकोले गर्दाखेरि यो जुन सोलर एनर्जीबाट जुन विद्युत निस्किन्छ सोलरबाट निस्किने विद्युतलाई चाहिँ नेसनल ग्रिडमा पनि कनेक्ट गर्न मिल्ने भन्ने चाहिँ नीतिगत व्यवस्था अब स्पष्ट भएको अहिले बुझिएको छ अहिले पछिल्लो समयमा। अनि यो अब यो सोलर प्लान्टहरूको अर्को के हुन्छ भने ठुलो एरिया घेर्ने अनि वनहरू मास्नुपर्ने अनि अब लिजमा लिनुपर्ने जस्ता कुराहरू त्यो जग्गा प्रोभाइड गर्नुपर्ने जस्ता विषयहरू पनि अलिकति नीतिगत समस्याहरू त्यहाँ देखिन्छन् क्या, त्यो कत्रो वनहरू फन्डलाई त्यो पर्मिसन लिनुपर्ने कुरा त हुँदै भयो, त्यस्तै यो जग्गा प्राप्तिको विषय भयो।
न्यूनतम कतिसम्म जग्गा लिन पाउने व्यवस्था त्यस्तो के छ, न्यूनतम कतिसम्म चाहिँ लिनै पर्ने भन्ने त्यस्तो केही छ?
त्यस्तो त त्यो हेर्नै पर्ने हुन्छ ऐन नियममा के व्यवस्था छ, मैले पनि अब डिटेलमा भित्र गएर हेर्न त भएको छैन।
हजुर,
यो नीतिगत व्यवस्थाहरू जस्तो वन मन्त्रालयको नीतिगत व्यवस्था के छ भने त्यहाँको अब म त जर्नलिस्ट भएँ, अब त्यो सम्बन्धित जुन सेक्टर हो त्यो सेक्टरको साथीहरूले भन्न सक्नुहुन्छ। मैले चाहिँ जेनरल तरिकाले कुरा गर्दाखेरि वनको जग्गा प्राप्ति अनि यो पावर पर्चेज एग्रिमेन्ट लगायतका यी केही विषयहरू जुन नीतिगत अस्पष्टताले गर्दाखेरि सोलर प्लान्टलाई अब यो नयाँ पनि भयो कि इस्टाब्लिस गर्नलाई, सुरुमा अब कसैले एउटा इस्टाब्लिस गरेपछि त त्यो मार्ग प्रशस्त हुन्छ अरू नयाँ आउनलाई पनि होइन, त्यो एक नम्बरमै त्यो ब्रेक थ्रु भन्ने के भन्ने अब त्यो एउटा स्टार्टिङ गर्न पाएदेखि त्यस पछाडि त्यसैको मार्गमा अरू पनि सोलर जुन प्रोजेक्टहरू इस्टाब्लिस हुँदै जान्थे। अब यो सम्भावना एकदमै छ नेपालमा, सम्भावनालाई क्यास गर्नलाई अब घाम एकदम घाम हुने क्षेत्रहरू त धेरै छन् नि त नेपालमा होइन, त्यो सोलरलाई सोलर एनर्जी क्याप्चर गर्ने सम्भावना भएको ठाउँहरू थुप्रै छन्, कसरी जाने भन्ने कुरा मात्रै अलिकति च्यालेन्जिङ छ कि।
जस्तो अब यो पटकको त हाम्रो लगानी सम्मेलन नै अलिकति नवकरणीय ऊर्जामा बढी केन्द्रित हुने भन्ने नै छ नि त होइन, ब्यानरमा नै। अब त्यो हिसाबमा हेर्दाखेरि त फेरि अब भनौँ न अब गभर्मेन्टले आफ्नो मूल नारा नै एउटा बनाएर अनि फेरि अलिकति यो दुई तिनवटा हाम्रो निकायहरू जसरी बाँधिएको छ नि त, दुई तिनवटामा गएर गर्नुपर्ने झमेलाहरू रहिराख्यो भने चाहिँ फेरि आएको मान्छेहरू पनि त्यस्तै गरी फर्किने हो कि भन्ने खालको एउटा
नवीकरणीय ऊर्जा र ग्रिन एनर्जी भनौँ न एक प्रकारले, जुन
एनर्जीले चाहिँ
यो वातावरणमा प्रदूषण निम्त्याउँदैन त्यस्तो खालको एनर्जीलाई प्रमोट गर्ने भन्ने लक्ष्य हो। त्यसमा चाहिँ एउटा त यो सोलर एनर्जी भयो, एकदमै रिन्युएबल एनर्जी, अर्को चाहिँ यो जलविद्युतलाई पनि यो क्याटेगोरीमा राख्न सकिन्छ। र नेपालमा चाहिँ जलविद्युतका एकदमै सम्भावना भएको, अब यहाँको जुन भौगोलिक अवस्थाले पनि जलविद्युतका सम्भावना धेरै देखिएको, जलाशययुक्त जलविद्युतदेखि लिएर अब रन अफ द रिभर जुन जलविद्युत आयोजनाहरूको प्रशस्त सम्भावना अनि धेरै मेगावाट। अब यहाँ त क्यालकुलेसन गर्ने हो भने त अहिले पछिल्लो समयमा एनइएले 4,770 मेगावाटको पिपिए गरिसकेको देखिएको छ अहिले पछिल्लो समयमा। पहिला केही समय अगाडि हामीले हेर्दाखेरि हामी 1,000 मेगावाट पनि उत्पादन गरिरहेका थिएनौँ, तर अहिले पछिल्लो समयमा 3,153 मेगावाटको ऊर्जा परियोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन्। र आगामी 10 वर्षमा जस्तो इन्डियाले पनि अब 10,000 मेगावाट बिजुली किन्ने भन्ने जुन सम्झौता भएको छ त्यसले पनि एकदम एनर्जी प्रदान गरेको छ कि एनर्जी सेक्टरमा
है जस्तो त्यस्तो। अब यो होइन हामीले जोड्दाखेरि चाहिँ मैले के कुरामा जोड्न खोजेँ भनेदेखि जस्तो सोलर प्यानल बनाउने कुरामा पनि त नेपालमा हाइड्रो पावरको सम्भावना देखेरै उनीहरूले ओहो यहाँ चाहिँ सोलर प्यानल बनाउन सकिन्छ है भन्ने हिसाबको एउटा हो नि त।
यो अर्को सेक्टर भयो फेरि मेनुफेक्चरिङ सेक्टरतिर गएको यो विषय। अब सोलर जडान गरेर सोलर एनर्जी निकाल्ने चाहिँ एउटा बाटो भयो होइन, अब सोलर प्यानलहरू नै यहाँ बनाएर अनि यहाँबाट अर्को देशहरूमा एक्सपोर्ट गर्ने भन्ने कुरा, यहाँको लेबर फोर्स युज गर्ने, यहाँको र मटेरियलहरू युज गर्ने, त्यो बाटोमा त अब मेनुफेक्चरिङ सेक्टरका हाम्रा नीतिगत व्यवस्थाहरू हेर्नुपर्ने हुन्छ। अब
त्यस्तो लगानीपट्टि त्यतापट्टि पर्दैन र
पर्छ पर्छ, त्यो पनि लगानीमै पर्यो, झन् त्यो त ठुलो सेक्टर पर्यो नि। अब मेनुफेक्चरिङ सेक्टरको विकास भएन भने त रोजगारीहरू धेरै सिर्जना गर्न सकिँदैन नि। त्यसलाई पनि फोकस गरेर यो अहिले लगानी सम्मेलनमा भन्दा पहिला चाहिँ जुन नीतिगत सुधारका लागि अध्यादेशै आएको छ त्यसमा हामीले चाहिँ 12 ऐनहरू प्रस्ताव गरेका थियौँ। अहिले आज सायद आज राष्ट्रपतिज्यूले आज अथवा भोलि त्यो अध्यादेशलाई स्वीकृत गर्ने सम्भावना छ। त्यसमा चाहिँ 8 कि 9 ऐनहरू नियमहरूको संशोधनको विषय परेको छ। अब त्यसमा पनि मेनुफेक्चरिङ सेक्टरलाई विशेष ध्यान दिएका ऐनहरू पनि छन् कि संशोधनका विषयहरू। यसरी चाहिँ त्यो जहाँ जहाँ बाधा अवरोध छन् लगानी आउनको लागि यो सेक्टरहरूमा, सबै मेनुफेक्चरिङ भयो, टुरिज्म भयो, हाइड्रो पावर भयो, आइटी सेक्टर भयो, यी सबै सेक्टरहरूमा कहाँ कहाँ बाधा छन् त, निजी क्षेत्रले कहाँ यो हडलहरू देखेको छ भनेर निजी क्षेत्रसित हामी बसेर बृहत छलफलहरू गरेर अनि ती जुन हडलहरू छन् तिनलाई केलाएर अगाडि बढेका छौँ। यदि ती अर्डिनेन्सबाट ती कुराहरू आयो भने त्यसले पक्कै पनि यो सेक्टरलाई राम्रै गर्छ।
तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ।
तयारी कहाँसम्म पुग्यो, कस्तो के हुँदैछ त?
अब तयारी त अब एकदम ऱ्यापिडली बढेको छ। अब हामी त अब धेरै पहिलादेखि तयारी गरेकाले गर्दाखेरि अब जुन लास्ट आवरमा रस हुन्छ नि, रस त छँदैछ, त्यही पनि अलिकति रिल्याक्स तरिकाको रस छ कि। अब धेरै तयारी मजाले गरिएको छ पहिलेदेखि।
अनुमानित
हामीले 1500 अनुमानित गरेका छौँ। हामीले पठाउन त 2,000 भन्दा बढी निम्तो पठाइसकेका छौँ अनि अनुमानित हामीले 1500 जति, फेरि त्यो धेरै पनि हाम्रो क्यापेसिटी जुन हामीले एस्टिमेट गरेका थियौँ 1200 क्यापेसिटी हामीले त्यतिसम्म त्यो होटलले धान्न सक्छ भन्ने हिसाबले इभेन्ट म्यानेजमेन्टको तयारी गरेका थियौँ। अब धेरैको चासो रेजिस्ट्रेसन बाहिर अनलाइन रेजिस्ट्रेसन त 5,000 बढी भइसकेको छ अनि सेलेक्टेड हामी चाहिँ सेलेक्टिभ हुनुपर्ने आवश्यकता भयो। अब बाहिरका अहिले पनि अझै विदेशी केही विदेशीहरूले अझै पनि त्यो अनलाइनबाट रेजिस्ट्रेसन गरिराख्नु भएको छ। अब लास्ट आवरमा रेजिस्ट्रेसन गर्दाखेरि अब कुनै अलि ठुलै लगानीकर्ताले पनि रेजिस्ट्रेसन गरेको हुनसक्छ होइन, अनि यहाँ अब नेपालबाट रेजिस्ट्रेसन गर्ने मान्छेहरूले पनि हामीलाई अब फोनबाट पनि हाम्रो हामीलाई पनि भित्र छिर्न दिनु पऱ्यो, पर्मिसन पास दिनु पऱ्यो भनेर धेरै रिक्वेस्टहरू आइरहेका छन्। तथापि अब हाम्रो क्यापेसिटीभन्दा बाहिर जान त सकिएन अनि पहिलो दिनको कार्यक्रम, दोस्रो दिनको कार्यक्रम, प्यारलल सेसनहरूमा कहाँ कसलाई बाँडेर राख्ने भन्ने त्यो कुराहरू पनि भइरहेका छन्। इमिग्रेसनमा बाहिरबाट पाहुनाहरू आउँदाखेरि उहाँहरूलाई पनि कुनै प्रकारको त्यस्तो बाधा व्यवधान नहोस्, सजिलै होटलसम्म आउने, होटलबाट त्यो कार्यक्रम स्थलसम्म पुग्ने अनि फर्किने लगायतका विषयहरू जुन छन् नि, टेक्निकल लजिस्टिकका विषयहरू, ती पनि हामीले म्यानेज गरिरहेका छौँ।
उत्साहजनक सहभागिता छ होइन आउनको लागि, अब जस्तो पहिला पनि अब इन्भेस्टमेन्ट त नआएको होइन नि त, त्यत्रो आउँदाखेरि पनि अब यो हाम्रो कमजोरी, अब यो के आशा गर्न सकिन्छ अबको दिनमा चाहिँ, होइन यो भनेको सजिलैसँग लगानीको वातावरण बन्न सक्छ यस्तो भन्ने कुरा चाहिँ?
अब यो 2017 र 2019 जुन लगानी सम्मेलनहरू भयो तिनीहरूले, त्यो सम्मेलनहरू पनि एकदम राम्रो फ्रुटफुलै भएको भन्नुपर्छ, किनभने त्यतिखेर जुन माहौल थियो त्यो माहौल अनुसार, प्रतिबद्धता अनुसार जुन रियलाइजेसन हो त्यो थोरै भए पनि, जेनरली हेर्दाखेरि सबै लगानी सम्मेलनहरू विश्वभरि चाहिँ त्यो रियलाइजेसनको पाटो चाहिँ कमै हुँदो रहेछ। धेरैजसो मान्छेहरू अब विभिन्न कारण घुम्न पनि आउने होइन, टुरिज्मको हिसाबले अथवा खासै अध्ययन गरेर नआउने, प्रोजेक्टहरू सोकेस गर्दाखेरि त्यो प्रोजेक्टहरूमा पनि डिटेल अध्ययनहरू नभएको हुने, अनि अब नीतिगत बाधाहरू पनि विदेशीले त थाहा हुँदैन नि त बाहिर बसेको मान्छेलाई त, त्यो देशमा चाहिँ जुन देशमा उहाँहरू आउँदै हुनुहुन्छ त्यो देशको नीतिगत कानुनी व्यवस्थाहरू थाहा हुँदैन, अनि आएर इनिसियली उहाँहरूले चाहिँ प्रतिबद्धता व्यक्त गर्ने, पछि हेर्दाखेरि नीतिगत हडलहरू देखेपछि अनि यो जोखिम त किन लिन सकिन्छ र भनेर त्यो पछाडि हट्ने जस्ता अवस्थाहरू जहाँ पनि हुँदो रहेछ। अब हाम्रो देश त अब नेपाल विशेष रूपमा त्यस्ता नीतिगत हडलहरू धेरै छन्, प्रक्रियाका झन्झटहरू पनि छन्, तिनलाई अब सल्भ गर्दै लिएर जानुपर्ने आवश्यकता छ। तथापि अहिलेको लगानी सम्मेलनमा यो 2019 कोभिड भएपछि यो लामो समय पछाडि 5 वर्ष पछाडि यो फेरि लगानी सम्मेलन आयोजित हुँदैछ, त्यही भएर एकदम धेरै मान्छेहरूको यसमा चाहिँ अब सहभागिता उहाँहरूले खोजिराख्नु भएको अवस्था छ। र अहिले हामीले नीतिगत पनि केही समस्याहरू सल्भ गर्नलाई जुन ऐनहरूमा संशोधन, अर्डिनेन्सबाटै भए पनि ऐनमा संशोधन गर्ने एउटा मुख्य काम त्यो गरियो, नीतिगत समस्याहरू सल्भ गर्नलाई निजी क्षेत्र पनि त्यसबाट उत्साहित देखिएको छ। अनि बिआइए भन्ने एउटा बायोलेटर इन्भेस्टमेन्ट एग्रिमेन्ट भन्ने जुन धेरै लामो समयदेखि दुई देशबिचको जुन इन्भेस्टमेन्ट एग्रिमेन्ट हुन्छ त्यो एग्रिमेन्टको एउटा फ्रेमवर्क पनि यसपालि लगानी सम्मेलनभन्दा केही समय अगाडि मात्रै पास भएको अवस्था छ, त्यसले नै लगानीकर्तालाई मोटिभेट गर्ने पाटो भयो एउटा। अनि अर्को भनेको हामीले जुन सोकेस गर्दैछौँ प्रोजेक्टहरू 148 प्लस 4 प्रोजेक्टहरू जुन चाहिँ पिडिएपिआइए गर्ने भनेर हामीले भनिएको छ, पिडिएपिआइए त अहिले तत्काल हुने जस्तो सम्भावना देखिएको छैन, यही सोलर एनर्जीको पनि पिआइए पिडिए गर्ने भनेको थियो, त्यो अहिले अलिकति वार्ता चरणमै छ, वार्ता चरणमा भएकोले गर्दाखेरि अहिले सम्भावना देखिएको छैन। त्यही पनि जुन 148 प्रोजेक्टहरू हामीले आइडेन्टिफाई गरेका छौँ ती तिनमा पनि विशेष अध्ययन भएको, पहिलाको जस्तो विश लिस्ट अहिले होइन, अहिले चाहिँ अलिकति डिपली अध्ययन भएर त्यो 20 जति त एकदमै त्यो युआई कल गर्ने खालकै कन्डिसनका प्रोजेक्टहरू छन् भनेको हामीले चाहिँ सोकेस गर्छौँ, अनि लगानीकर्ताहरूले सिधै त्यसलाई चाहिँ प्रोक्युरमेन्टको प्रोसेसमा अगाडि बढाउन सकिने अवस्था, उहाँ डेभलपर खोजेर अगाडि बढ्न सक्ने अवस्थाका छन्। त्यसरी कङ्क्रिट अध्ययनहरू भएका प्रोजेक्टहरू भएकाले गर्दाखेरि पनि यसपालि अलिकति रियलाइजेसन बढी हुन्छ,
आशा गर्ने ठाउँ धेरै नै छ हामीले हेर्दाखेरि पनि त्यसो भए।
हजुर हजुर, आशा गर्ने ठाउँ प्रशस्त छ, त्यही पनि अब यो 2 सम्मेलन हेरौँ कस्तो हुन्छ, त्यसबाट कस्तो रिजल्ट्सहरू आउँछन्, त्यस पछाडि फलोअपका कुराहरू हुन्छन् कि, फेरि अब आएर सम्झौता गरेर अथवा उहाँहरूले एमओयू गर्ने अथवा कुनै प्रतिबद्धता गर्ने गरेर गएपछि उहाँहरूसित फलोअप गर्ने चाहिँ च्यालेन्जिङ पार्ट हुन्छ, हामीले त्यतातिर ध्यान दिएनौँ भने त्यो हजुर हजुर फलोअप राम्रो तरिकाले गर्न सकियो भने त्यो नेटवर्क बिल्डअप भएपछि त्यसले अलिकति फुट अगाडि बढ्नलाई मद्दत गर्छ, नत्र भने फेरि अब हामी सम्मेलन यत्रो गर्ने अनि फेरि सम्मेलन सकिएपछि यत्तिकै बस्ने भएदेखि चाहिँ अब त्यो सम्मेलनको रिजल्ट आउन समस्या हुन्छ।
लगानी बोर्ड नेपालका सहसचिव तथा प्रवक्ता प्रद्युम्न उपाध्यायसँग सहकर्मी सपना फुयालले गरेको यो कुराकानी सुन्नुभयो। यस कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गई वा आफ्नो फोनमा SBS अडियो एपलाई निशुल्क डाउनलोड गरेर सुन्न सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।